यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राजनैतिक अस्थिरताको अन्त्यका लागि गठन भएको वर्तमान सरकार परिवर्तन हुँदैछ भन्ने भ्रममा नपर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण हुने क्रममा रहेकाले प्रसारणलाई बढ़ी समावेशी र समानुपातिक बनाउन सबैको सहयोग आवश्यक रहेकोमा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङको जोड़। रेडियो नेपालबाट दनुवार र नेपाल टेलिभिजनबाट नेपाल भाषामा समाचार प्रसारण शुरू। पार्टी कार्यालयको भवन निर्माणका लागि प्राप्त जग्गाको विषयमा टीका टिप्पणी खेदजनक भएको नेकपा एमालेको धारणा। र अफ्रिकी मुलुक नाइजेरियामा एउटा इन्धन ट्याङ्कर दुर्घटनामा 104 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको ठूलो त्याग र बलिदानबाट प्राप्त अहिलेको शासन व्यवस्थाको संरक्षण र विकास गर्नु सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको बताउनु भएको छ। 69 प्रहरी दिवसका अवसरमा हिजो प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले अहिलेको संविधान र राजनैतिक प्रणालीले जनतालाई राज्य शक्तिको मुख्य स्रोतका रूपमा स्वीकार गरेको उल्लेख गर्नुहुँदै यसको रक्षा गर्नु सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको बताउनुभयो। राजनैतिक अस्थिरताको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गराउने उद्देश्यले सरकार गठन भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले छिट्टै सरकार परिवर्तन हुँदैछ भन्ने भ्रममा नपर्न सबैसँग आग्रह पनि गर्नुभयो।
विभिन्न प्रकारका कुना काँचाबाट आवाजहरू पनि आउने गरेका छन्। म स्पष्ट भन्न चाहन्छु, अहिलेको संविधान जनतामा सार्वभौम सत्ता रहेको संविधान, जनता शक्तिका स्रोत भएको संविधान र संविधानले निर्दिष्ट गरेको अहिलेको प्रणाली लोकतान्त्रिक प्रणाली, यस प्रणालीको रक्षा गरिनेछ। धेरै कुरामा कम्प्रोमाइज हुन सक्दछ तर प्रणालीको कुरामा कम्प्रोमाइज हुँदैन, लोकतन्त्रको कुरामा कम्प्रोमाइज हुँदैन। लोकतन्त्र हो र लोकतान्त्रिक प्रणाली मार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ। र म सबैलाई आश्वस्त रहन पनि आग्रह गर्न चाहन्छु कि कुनै प्रकारका भ्रमहरूमा नपर्न म आग्रह गर्न चाहन्छु।
विकासको गतिसँगै समाजमा अपराधको प्रकृति समेत फेरिँदै गएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सक्षम र व्यावसायिक प्रहरी प्रशासन आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले प्रहरीको स्रोत साधन र क्षमता विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। समारोहमा गृहमन्त्री रमेश लेखकले सूचना प्रविधिको दुरूपयोग गरी हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको क्षमता विकासमा ध्यान दिइने बताउनुभयो। गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय आतंकवाद, आत्महत्या, लागू पदार्थ ओसार पसार जस्ता विश्वव्यापी समस्याहरूसँग जुझ्न सक्ने गरी नेपाल प्रहरीको क्षमता विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री लेखकले आउने दिनमा नेपाल प्रहरीले नागरिकको अपेक्षा अनुरूप थप अनुशासित र उच्च व्यावसायिक दक्षताका साथ कार्य सम्पादन गर्न नेपाल प्रहरीलाई आग्रह समेत गर्नुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले समाजमा शान्ति सुव्यवस्था कायम गरी नागरिकमा कानूनी राज्यको अनुभूति दिन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढ़ी पहिरो र डुबान पीड़ितका लागि सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुननिर्माण र पुनव्यवस्थापनको काम अघि बढ़ाउने बताउनु भएको छ। प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुननिर्माणबारे हिजो प्रधानमन्त्री निवास बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले बिहिबार बस्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद र मन्त्री परिषदको बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माण बारे निर्णय गरिने जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले बाढ़ी र पहिरोका कारण काठमाण्डु जोड्ने विभिन्न सड़कहरू अवरूद्ध भएकोमा सोचे भन्दा छिटो गतिमा काम गरेर अस्थायी रूपमा सड़क सञ्चालनमा आएको उल्लेख गर्नुभयो। कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सीमित बजेटका बावजूद आफ्नै बलबुतामा पुननिर्माण र पुनव्यवस्थापनका कामहरू गर्नुपर्नेमा जोड़ दिनुभयो। टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड़ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढ़ीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समावेशी प्रसारणको साझा चौतारीका रूपमा स्थापित रेडियो नेपाल र नेपाल टेलिभिजन स्थापित भएको बताउनु भएको छ। उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण हुने क्रममा रहेकाले प्रसारणलाई बढ़ी समावेशी र समानुपातिक बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको पनि औल्याउनुभयो। रेडियो नेपालको केन्द्रीय प्रसारण कार्यालय सिंहदरबारमा हिजो एक समारोहका बीच 25 भाषाका रूपमा दोनवार भाषाको समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्नुहुँदै मन्त्री गुरूङले रेडियो नेपाल मार्फत दोनवार भाषाको प्रसारणले सबै जात जाति वर्ग र समुदायलाई एकताको सूत्रमा बाँध्ने राज्यको दायित्व पूरा गरेको बताउनुभयो।
जहाँ विविधता छ त्यहाँ चाहिँ के अरे एक त खोजीको लागि पछाडि परेका चाहिँ जातीय समुदाय भाषिक समुदाय चाहिँ सांस्कृतिक समुदाय भन्नुहोस् या वर्गीय समुदाय जो हुन्छन् तिनीहरूलाई चाहिँ एउटै भावधारमा एकताबद्ध बनाएर राख्नको लागि राज्यले सबैलाई समान अधिकार दिएर लैजाने कुरा नै मुख्य मन्त्र हो। एकताको चाहिँ सूत्र त्यही हो। यो चाहिँ के अरे नेपालको चाहिँ हामी यहाँका बासिन्दा हौ यहाँका नागरिक हौ भन्ने कुरा फिलिङ गर्नको लागि हामीले यो चाहिँ के अरे रेडियो नेपाललाई समावेशी बनाउन लैजाने एनटिभीलाई यो त राज्यको संस्था हो नि रेडियो नेपाल भनेको के अरे संघीय शासन प्रणालीमा समावेशी शासन प्रणाली भएको हुनाले हामी यो शासन प्रणालीमा चाहिँ यी सबै संस्थाहरूलाई लैजानुपर्छ भनेर भनेका छौँ।
कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले रेडियो नेपाल मार्फत दनुवार भाषाको प्रसारणले सबै जात जाति र भाषा भाषीहरूलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण कार्य गरेको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष राधिका आर्यालले दनुवार भाषाको प्रसारणले नेपालको समावेशिता विविधताको प्रवर्धनमा इट्टा थप्ने काम गरेको बताउनुभयो। सचिव आर्यालले दनुवार भाषामा प्रसारणको माध्यमबाट दनुवार भाषा संस्कृतिको जगेर्ना र संरक्षणमा सहयोग पुग्नुका साथै यस समुदायमा राज्यप्रतिको अपनत्व समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
तर यो लोपन्मुख समुदायको भाषा थप गर्दा यसले विविधताको व्यवस्थापन गर्छ, समानताको प्रवर्धन गर्छ र राष्ट्रिय एकताको भावना विकास गर्छ। दनुवार भाषाको सन्दर्भमा यो भाषा रेडियो नेपालमा समावेश गराउँदा, समाचार र कार्यक्रम प्रसारणको भाषा बनाउँदा यसले समग्र दनुवार जातिको भाषा, लिपि र संस्कृतिको जगेर्ना गर्न र संरक्षण गर्न यसले मदत पुर्याउँछ। यो समुदायलाई राज्य संरचनामा मूल प्रभावीकरण गर्न मदत गर्छ र समग्रमा आफू थप सहभागी भएको यसले महसुस गराउँछ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले भौगोलिक विकृतामा रहेका हरेक वर्ग र समुदायलाई सुसूचित हुने अधिकारको प्रत्याभूत गराउन रेडियो नेपालले आफ्नो प्रसारणलाई थप समावेशी बनाउँदै लगेको बताउनुभयो। भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुरले भाषा, लिपि र संस्कृतिको प्रवर्धन र यसका चुनौतीहरूमा रेडियो नेपाल र आयोगले मिलेर महत्वपूर्ण कार्य गर्न सक्ने बताउनुभयो। यस्तै दनुवार जागरण समितिका महासचिव चेतनारायण दनुवारले रेडियो प्रसारणले लोप हुने अवस्थामा पुगेको दनुवार भाषाको जगेर्ना र जनचेतना फैलाउनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। त्यस्तै नेपाल टेलिभिजनबाट पनि हिजोदेखि शुरू भएको नेपाल भाषा समाचार प्रसारणको शुभारम्भ गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनु जरूरी भएको बताउनुभयो। मन्त्री गुरूङले नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय समाचार समितिले मैथिली र नेपाल भाषाको समाचार सेवा प्रारम्भ गरेको उल्लेख गर्नुहुँदै मन्त्री गुरूङले नेपाल टेलिभिजनले सेवा प्रारम्भ गर्नु महत्वपूर्ण भएको तथा समाचारको माध्यमले जनतामा आशा जगाउने किसिमको सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव राधिका आर्यले सरकारको 100 दिनको काममा नेपाल टेलिभिजनले गर्नुपर्ने एउटा महत्वपूर्ण काम समयमै गरेको र यसले नेपाल भाषा बोल्ने समुदायको भाषा मात्रै नभई लिपिको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल टेलिभिजनका अध्यक्ष समीर जंगशाह र महाप्रबन्धक फूलमान बलले स्रोत साधनको अभावका बावजूद पनि राज्यप्रतिको दायित्व पूरा गर्न सधैं तयार रहेको बताउनुभयो। नेपाल टेलिभिजनबाट अपरान्ह 4:30 बजे नेपाल भाषाको समाचार प्रसारण हुनेछ। बड़ा दशैंको अन्तिम दिन हिजो कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर स्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नायके सूर्यमान वनमाला, मूल पुजारी रमेश कर्मचारी लगायत सहायक नायकेहरूले नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन समेत गर्नुभयो। त्यसै गरी राष्ट्रपतिलाई तलेजु मन्दिरका मूल नायके नरेन्द्र प्रसाद जोशीले तलेजुको फूल माला तथा प्रसाद प्रदान गर्नुभएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताउनु भएको छ। देउवा निवास बुढानीलकण्ठमा हिजो जय नेपाल फाउण्डेशनको स्मारिका जय नेपाल सन्देश सार्वजनिक गर्नुहुँदै सभापति देउवाले लोकतान्त्रिक पद्धति र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउण्डेशनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन पनि फाउण्डेशनलाई आग्रह गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र स्विजरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमर बीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका संघको महासभामा भाग लिन जेनेभा पुग्नुभएका अध्यक्ष दाहाल र स्विस नेशनल काउन्सिलका अध्यक्ष एरिक बीच भएको भेटमा उहाँहरूबीच द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगबारे छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ। त्यस अवसरमा नेपालको शान्ति प्रक्रियामा स्विस सरकारबाट भएको सहयोगको स्मरण गर्दै उहाँहरूबीच विचार विमर्श भएको थियो। सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द व्यवस्थापन र शान्ति प्रक्रियामा स्विस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर भएको टीका टिप्पणी खेदजनक भएको नेकपा एमाले जनाएको छ। एमाले उक्त विषयलाई लिएर भएका छलफल, बहस र टीका टिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा विभाग प्रमुख गौतमले एक व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व, पार्टीका समर्थक शुभचिन्तक मीनबहादुर गुरूङ र उहाँकी धर्मपत्नी सावित्री गुरूङबाट किर्तिपुर नगरपालिका 2 मैत्रीनगर स्थित 10 रोपनी 14 आना जग्गा निशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ। भेटमा उहाँहरूबीच दुई देशबीचको परम्परागत सम्बन्ध, द्विपक्षीय हितका विविध विषय तथा सहयोग आदान प्रदानबारे छलफल भएको थियो। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकार डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेर यसको विस्तार गर्ने पक्षमा रहेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले डिजिटल अर्थतन्त्रका कारण रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र निर्यातको सम्भावना बढ़ाएको बताउनुभयो। उपप्रधानमन्त्री पौडेलले डिजिटल मीडियाको संख्यात्मक वृद्धिसँगै गुणस्तरीय पत्रकारितामा ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुहुँदै सरकारले आम संचारलाई स्वच्छ, स्वस्थ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने नीति लिएको पनि बताउनुभयो। डडेलधुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। घटनास्थलमा बसको छतमुनि च्यापिएको अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या 5 पुगेको हो। बैतडीको पुरचौड़ी नगरपालिका 10 60 वर्षीय गोबडी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरीकारीले डडेलधुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो। उहाँका अनुसार खोज तथा उद्धारका क्रममा शव फेला परेको हो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुरचौड़ीका लागि छुटेको पवनदूत यातायातको ना 8 ख 10 78 नम्बरको बस डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खसेरा खानमा दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको यसअघि नै शनाखत भएको छ। पुर्चौड़ी तीन बस्ने 45 वर्षीय जयमती बोहरा, दुई दिनका शिशु 22 वर्षीय सहदेव बोहरा र 21 वर्षीय कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरा सहित 12 जनालाई थप उपचारका लागि धनगढ़ी पठाइएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो। बस सड़कबाट झण्डै 300 मिटर तल खसेको थियो। सड़क डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारी साधन चलाउन रोक लगाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गरी काभ्रे प्लाञ्चोकको भकुण्डेबीसी चौकी डाँडादेखि वर्षे खोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म धुलिखेल भकुण्डेबीसी वर्षे खोला सड़क बन्द रहने जनाएको हो। रोशी खोलाको बाढ़ीले विभिन्न खण्डमा सड़क बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको छ। धौलागिरी हिमाल आरोहणका क्रममा मृत्यु भएका 5 जना रसियन पर्वतारोहीको शव संकलन गरी हिजो काठमाण्डु ल्याइएको छ। शव हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो। आधार शिविरको हाईक्याम्पमा बसेर धौलागिरी आरोहणका लागि गएका 14 जना रूसका नागरिकहरू मध्ये 5 जना असोज 21 गते दिउँसो 11 बजेदेखि सम्पर्क विहीन भएपछि 23 गते उनीहरूको शव भेटिएको थियो। नेपालगंज स्थित प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिर परिसरभित्र रहेको जुंगे महादेव मन्दिरको स्तर उन्नतिको काम अलपत्र परेको छ। धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जीर्ण अवस्थामा रहेको तलाउमाथिको पुल र जुंगे महादेव मन्दिर स्तर उन्नतिको काम थालिएको थियो, तर निर्माण कम्पनीको लापरवाहीले पुननिर्माणको काम अलपत्र परेको बताउँछन् हाम्रा नेपालगंज स्थित संवाददाता नवीन गिरी।
पश्चिम नेपालको प्रमुख शक्तिपीठ मानिने बागेश्वरी मन्दिर परिसरमै रहेको नेपालको एकमात्र जुंगे महादेव मन्दिर जाने तलाउमाथिको पुल र मन्दिरको पुनः निर्माण थालिए पनि कछुवा गतिमा काम भइरहेको छ। सरकारवालाको कम चासो र निर्माण कम्पनीको गैर जिम्मेवारपनका कारण काम अल्पत्र जस्तै छ। 2079 चैतमा मन्दिर र पुल भत्काएर पुनः निर्माण थालिएको थियो। समयमै काम सम्पन्न नहुँदा भक्तजन तथा दर्शनार्थीहरूले मन्दिरको दर्शन गर्न पाएका छैनन्। सबिना ढकाल र उषा कणेल
पूजा गर्न आइन्छ, अब हुनुहुन्न भन्दाखेरि अलिकति उयो भइरहेछ, महाआरती गर्न आइन्छ, शिवजी नै हुनुहुन्न भने कस्तो महाआरती भनेर जस्तो भइरहेछ। निकालेर बनाउँदैछ भन्ने कुरा अब कति मान्छेलाई थाहा होइन नि त, टाढा टाढाबाट आउनुहुन्छ, उहाँलाई चाहिँ एकदमै गाह्रो भएको छ। यो चाहिँ अलिक टाइममै भइदिएको भए सबैलाई सहज हुन्थ्यो।
मन्दिर र पुल निर्माणका लागि 2079 चैत 2 गते नेपालगंज उपमहानगरपालिकाले ग्रेटर नेपाल निर्माण कम्पनीलाई ठेक्का दिएको थियो। 2080 चैत 2 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,20,00,000 रकममा सम्झौता भएको थियो, तर अहिलेसम्म आधा काम पनि सकिएको छैन। यसले गर्दा बागेश्वरी मन्दिर दर्शन गर्न आउने भक्तजनहरू 1.5 वर्षदेखि जुंगे महादेवको पूजा आराधना गर्न नपाउँदा दुखी भएर फर्कने गरेका छन्। एकजना स्थानीय ओम प्रकाश गुप्ता:
सबजना सारै इन्डियाको मान्छे आएर त्यतिकै दुखी छ, लुगा लगाए पनि त्यतिकै दुखी छ, स्थानीयले कुनै के गरिरहेछन्।
तोकिएको समयमा काम सम्पन्न नभएपछि नेपालगंज उपमहानगरपालिकाले आगामी मंगिर मसान्तसम्म म्याद थपिदिएको छ। हालसम्म पूर्वतर्फको घाट निर्माण कार्य सम्पन्न भएको छ। उपमहानगरपालिकाको तर्फबाट कुनै खालको त्रुटि नभएको तर ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा समस्या भएको उप प्रमुख कमरुद्दीन राई बताउनुहुन्छ।
त्यसमा पाएको ठेकेदारकै लापरवाही हो, त्यसमा मेयर साहब आफै दिन रात खट्नु भएको छ, मेहनत पनि गर्नुपर्छ, हामी पनि अनुगमनमा गएको छौँ र हाम्रो चाहना पनि हो कि छिटो भन्दा छिटो बनोस् र जुंगे महादेवको दर्शन यात्री जति छन् त्यो दर्शन गर्न जान पाउन्।
निर्माण कम्पनीले भने 80% काम सम्पन्न भएको दावी गर्दै थप गरिएको समयमा काम सकिने बताएको छ, तर कामको गति हेर्दा अझै ढुक्क हुने अवस्था देखिएको छैन। बागेश्वरी मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि महत्वपूर्ण मानिने जुंगे महादेव मन्दिरको समयमै स्तरोन्नतिको काम सम्पन्न गर्न नेपालगंज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले चासो बढ़ाउन आवश्यक देखिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी मुलुक नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा 104 जनाको मृत्यु भएको छ। नाइजेरियाको उत्तरी जिगावा राज्यमा ट्याङ्कर पल्टिएर आगलागी भएको र सड़कमा पोखिएको इन्धन संकलन गर्ने क्रममा धेरैजनाको मृत्यु भएको बताइएको छ। दुर्घटनापछि स्थानीयहरू सवारी साधनको वरिपरि भेला भई सड़क र नालीमा पोखिएको इन्धन संकलन गरेका थिए। अफ्रिकाको सबैभन्दा बढ़ी जनसंख्या भएको नाइजेरियामा कमजोर सड़क संरचना र पुराना इन्धन ट्याङ्करका कारण ट्याङ्कर दुर्घटना र विस्फोट हुने गरेको छ। विश्वका विभिन्न मुलुकका 20 लाख बालबालिका गम्भीर कुपोषणको जोखिममा रहेको युनिसेफले जनाएको छ। युनिसेफका अनुसार पाकिस्तान सहित 12 देशमा जीवन रक्षाका लागि कोषको अभावका कारण बालबालिकाले मृत्युको उच्च जोखिमको सामना गरिरहेका छन्। सन् 2025 मध्यसम्ममा प्रभावित देशको खाद्यान्न समाप्त हुन सक्ने चेतावनी समेत युनिसेफले दिएको छ। आर्थिक मन्दी र जलवायु परिवर्तनका कारण धेरै देशहरूमा 5 वर्ष मुनिका बालबालिकामा गम्भीर कुपोषणको समस्या बढ़ेको पनि युनिसेफले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बडा दशैंको 5 दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल 2,37,000 भन्दा बढ़ीले हवाई यात्रा गरेका छन्। विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दशैंको फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात असोज 24 गतेदेखि 28 गतेसम्म आन्तरिकतर्फ 1,60,910 र अन्तर्राष्ट्रियतर्फ 78,512 जनाले हवाई यात्रा गरेका हुन्। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार दशैंको 7 दिन अर्थात असोज 24 गते फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिन असोज 30 गतेसम्म आन्तरिकतर्फ 2,159 र अन्तर्राष्ट्रियतर्फ 781 गरी कुल 2,940 उडान भएका छन्। यो दुईतर्फी उडानको संख्या हो। अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ 3 नेपाली सहित 30 विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ 7 विमान कम्पनीले सेवा दिइरहेका छन्। गुल्मीको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्कमा हिजो आज चहल पहल बढ़ेको छ। पछिल्लो समय रेसुङ्गामा जानेको संख्या वृद्धि भएसँगै पार्क घुम्न आउनेको संख्यामा पनि वृद्धि भएको हो। अहिले दिनहुँ सयौंको संख्यामा पार्क घुम्न जाने गरेका छन्। दशैं बिदामा घुम्न आउनेहरूले गर्दा गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्कमा चहल पहल बढ़ेको त्यहाँबाट हाम्रा संवाददाता सूर्य सुनारले जानकारी दिनुभयो। पार्क सञ्चालनको 8 महिनाको अवधिमा 20,000 बढ़ीले अवलोकन गरेका छन्, जसबाट 7 लाख बढ़ी राजस्व संकलन भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। पार्क क्षेत्र 3.96 हेक्टर क्षेत्रफलमा फैलिएको छ। जिल्ला सदरमुकाम तमघास आउने पर्यटकलाई रेसुङ्गासम्म लैजाने क्रममा बीचमा थप आकर्षक बनाउनको लागि रेसुङ्गा पार्क बनाइएको नगरपालिकाले जनाएको छ। तनहुँको देवघाट गाउँपालिका 3 का विभिन्न स्थानमा सुन्तलाका बगैंचामा लटरम्म फल लागेका छन्, तर तिनमा रोग लागेकाले किसान चिन्तित भएका देखिन्छन्। उनीहरूको आमदानीको मुख्य स्रोत नै सुन्तला रहेको छ। सुन्तलामा जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग लागेको सुन्तला बगैंचा लगाउनुभएका स्थानीय भीमबहादुर थापाले जानकारी दिनुभयो। रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनु पर्ने उहाँको माग रहेको छ। लुङरिङ, छिपछिपे, छापस्वरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौँ उपत्यकामा पनि खपत हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
रमेश टमाटा, अब खेल समाचार।
बिहिबारदेखि शुरू हुने साफ वुमेन च्याम्पियनशीपमा नेपालका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो टीम तयार रहेको बताउनु भएको छ। प्रतियोगिता शुरू हुनु एक दिन अघि बुधबार आयोजित प्री म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक राजेन्द्र तामाङले आफूले छोटो समय पाए पनि टीमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। कन्फरेन्समा सहभागी 7 वटै टोलीका कप्तान तथा प्रशिक्षक उपस्थिति थिए। एन्जिला तुम्पापेको कप्तानीमा रहेको 23 सदस्यीय नेपाली टोली यसअघि नै घोषणा गरिएको थियो। प्रतियोगिता कार्तिक 1 गतेदेखि 14 गतेसम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालमा लगातार दोस्रो पटक हुन लागेको हो। नेपालले पहिलो पटक सन् 2019 विराटनगरमा र 2 वर्ष अघि काठमाडौँमा साफको आयोजना गरेको थियो। प्रतियोगिताका लागि सबै टोली काठमाडौँ आइसकेका छन्। च्याम्पियनशीपको उद्घाटन खेल बिहिबार समूह एमा रहेका भारत र पाकिस्तान बीच हुनेछ। समूह बीमा रहेको आयोजक नेपालले भने आफ्नो पहिलो खेल शुक्रबार भुटानसँग खेल्नेछ। समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ। अर्को समूहमा नेपालसहित भुटान, मालदिव्स र श्रीलंका छन्। रूपन्देहीको भैरवमा 5 देशीय अन्तर क्लब बीपी कोरेला मेमोरियल कप T20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। नेक्सन क्रिकेट एकाडेमीको आयोजनामा भैरवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालका क्लबको सहभागी हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दियो। प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब, बंगलादेशको गुलाज वायर्स, पाकिस्तानको टाइगर्स इन्टरनेशनल र नेपालको नेक्सस रूपन्देही 11 को सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष भरत कुमार साईले बताउनु भयो। प्रतियोगितामा पाकिस्तानी क्लबबाट राष्ट्रिय टीमबाट खेलिसकेका इब्राहिम नजीर, बंगलादेशबाट चर्चित खेलाड़ी आलोक कपाली, मुनिम सहेरिय तथा भारतबाट आईपीएल खेलाड़ी दीपक पुनिया समेत खेल्ने र अन्य क्लबबाट पनि प्रथम श्रेणीका खेलाड़ी सहभागिता रहने आयोजकले बताएको छ। प्रतियोगितामा विजेताले 5 लाख तथा उपविजेताले 3 लाख रूपियाँ र ट्रफी प्राप्त गर्नेछन्।
अझै बम अब मौसममा आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.9 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:06 भयो भने सूर्यास्त भरे साँझ 5:33 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राजनैतिक अस्थिरताको अन्त्यका लागि गठन भएको वर्तमान सरकार परिवर्तन हुँदैछ भन्ने भ्रममा नपर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण हुने क्रममा रहेकाले प्रसारणलाई बढ़ी समावेशी र समानुपातिक बनाउन सबैको सहयोग आवश्यक रहेकोमा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङको जोड़। रेडियो नेपालबाट दनुवार र नेपाल टेलिभिजनबाट नेपाल भाषामा समाचार प्रसारण शुरू। पार्टी कार्यालयको भवन निर्माणका लागि प्राप्त जग्गाको विषयमा टीका टिप्पणी खेदजनक भएको नेकपा एमालेको धारणा। र अफ्रिकी मुलुक नाइजेरियामा एउटा इन्धन ट्याङ्कर दुर्घटनामा 104 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।